नमस्कार श्रोताहरू, तपाईँहरूलाई कार्यक्रम भोइस अफ साङ्गिलामा फेरि एकपटक स्वागत छ र धन्यवाद युवा संसारका साथीहरू। श्रोताहरू, तपाईँ आज तिजको रमझममा हुनुहुन्छ होला। बसरै दिनको तिजको यो रमझममा हामी फेरि एकपटक तपाईँहरूलाई साथ दिन हामी भोइस अफ साङ्गिला लिएर, कार्यक्रम भोइस अफ साङ्गिला लिएर रेडियो एटलेट 101.5 मेगाहर्जको तरङ्ग मार्फत तपाईँहरूको रेडियो सेटमा आजको आइतबार, सदाको आइतबार चाहिँ 6:30 बजे स्टुडियोको घडीमा 6:30 बजिसकेको छ र हामीहरू तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। म सञ्जय
र म नवीन।
हजुर श्रोताहरू, आज हामी विशेष गरी तपाईँहरूसँग हामी तिजका बारेमा कुराकानी गर्नेछौँ र तिजका रमाइला रमाइला गीतहरू पनि तपाईँहरूका लागि हामी प्रस्तुत गर्नेछौँ आज। र कार्यक्रम सुरु गर्नुभन्दा अगाडि नवीन, हामी आज तिजको स्पेसल गर्ने कुरा त गऱ्यौँ
अवश्य,
तर आज तिजको स्पेसल भन्नाले आज हामी तिज पर्व भनेको के हो, होइन, तिजमा खास गरी किन तिज मनाइन्छ विशेष, अनि अरू
तिजको सामाजिक पक्ष अनि आएर चाहिँ पौराणिक पक्षहरू र यसलाई चाहिँ अहिले जुन विकृति देखिएको छ तिजभित्र पनि यी कुराहरूलाई चाहिँ समेट्नेछौँ र साथसाथै हामीले चाहिँ सुरुमा भन्नुपर्ने हुन्छ देश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई हाम्रो भोइस अफ साङ्ग्रिलाको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु यस तालिकाको पावन अवसरमा र यहाँको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
बिल्कुलै बिल्कुलै, सम्पूर्ण नेपाली चेलीबेटीहरू महिला दिदीबहिनीहरूका लागि तिजको शुभकामना र तिजको शुभकामनाका साथ साथमा अब हामी कार्यक्रमको सुरुवात गर्दैछौँ। यो बिल्कुलै नयाँ गीत हो यो।
अझ सञ्जयजी, मैले के भन्छु भने रेडियो अझै सेट चाहिँ अलि भोल्युम ठुलो गरेर हामीसँगै नाच्नुहोस्, हामी पनि स्टुडियोमा नाच्दैछौँ, तपाईँ पनि नाच्नुहोस्, किनभने आजको तिज हो, फेरि भोलि फर्केर आउने छैन,
फर्केर आउनेछ तर एक वर्षपछि। त्यो भएर श्रोताहरू नाच्नका लागि तयार हुनुहोस्। अहिलेलाई यो नेपाली बजारमा एकदमै चर्चित रहेको भिनाजु पल्केर भन्ने विष्णु माझीको आवाजमा रहेको यो गीत तपाईँहरूका लागि प्रस्तुत गर्दैछौँ आजको भोइस अफ साङ्गिलाको पहिलो प्रस्तुति तिज विशेष। श्रोताहरू तपाईँहरूलाई कार्यक्रममा फेरि स्वागत छ। कार्यक्रम हो भोइस अफ साङ्ग्रेला र तपाईँहरूका साथमा छु म सञ्जय
र म नवीन।
हजुर श्रोताहरू, भर्खरै हामीले तिजको यो रमाइलो आजको हरितालिका तिज नै परेको छ, संयोगवश एकदमै रमाइलो वातावरण छ नेपाली समाजमा। किन भन्दाखेरि नेपालीहरूको, नेपाली दिदीबहिनीहरूको, नेपाली महिलाहरूको लागि यो महान चाडपर्व मानिन्छ हरितालिका तिज। र हामीले कार्यक्रमको सुरुमै विष्णु माझीको आवाजमा रहेको भिनाजु पल्केर शीर्षकमा रहेको रमाइलो गीत तपाईँहरूका लागि प्रस्तुत गर्यौँ श्रोताहरू, आशा छ मन पर्यो होला।
साथसाथै आज नेपालमा तिजको मात्र रमाइलो होइन, अर्को इतिहास पनि बन्ने तर्खरमा छ। अब इतिहास बन्छ कि बन्दैन भन्ने केही बेरपछि थाहा हुन्छ, केही घन्टाहरूपछि थाहा हुन्छ। आज नेपाल एकदमै रमाएको छ तिजसँगै र अझै रमाउन चाहन्छ, त्यो माहौल सिर्जना गर्न चाहन्छ र हजारौँ दर्शकहरूले रङ्गासलामा नाचेर तिज मनाएर हर्षोल्लास साथ नेपाललाई विजय भएको देख्न चाहन्छ।
श्रोताहरू तपाईँ अन्दाज गर्दै हुनुहुन्छ भनेदेखि के कुरा गर्दैछन् भन्ने सोचिराख्नु भएको होला। हामी कुरा गर्दैछौँ आज नेपालमा तिज लागिरहेको छ, तिज भन्दा पनि ठूलो अझ नेपाली दर्शकहरूलाई, नेपाली फुटबलको अफगानिस्तानसँग हुन लागेको सेमी फाइनलको रनको लागिरहेको छ। श्रोताहरू, हामीले समाचारमा मिडियामा धेरै सुनिसकेका छौँ, धेरै देखिसकेका छौँ आज हुन लागेको नेपाल अफगानिस्तान विरुद्धको नेपालको सेमी फाइनल खेल को टिकट अलमोस्ट सोल्ड आउट भइसक्यो। त्यो पनि अझ भनौँ दुई घन्टाभित्रमा अलमोस्ट सोल्ड आउट भइसक्यो, बिक्री भइसक्यो र मान्छेहरू टिकट नपाएर हामथाप गरिरहेका छन्। भनेपछि नेपाली अहिले काठमाडौँ र नेपाल बाहिर जहाँ पनि नेपालीहरू छन् जो नेपाली फुटबललाई माया गर्छन् उनीहरूको मस्तिष्कमा एउटै कुरा छ, आज नेपालले अफगानिस्तानलाई हराउँछ भन्ने कुरामा विश्वस्त छन्।
अवश्य पनि सञ्जयजी, अझ के देख्न सकिन्छ भने टोल टोल गाउँ गाउँमा प्रोजेक्टर ठुलो पर्दा लगाएर हेरिरहेका छन्। मैले एकछिन अगाडि फेसबुकमा पोस्टहरू देखेको थिएँ, बुटोलमा, तनहुँमा, अनि आएर चाहिँ बेङ्गलोरमा नेपालीहरूले यसरी फुटबल हेर्दैछन्। उनीहरू काठमाडौँमा हुन नपाए पनि विदेशमा बसेर पनि त्यो फुटबल चाहिँ हेरिरहेका छन्। र अस्ट्रेलिया, साउथ अस्ट्रेलियाको पनि के फिडब्याक पाइन सकिन्थ्यो भने केही दिन अगाडि फेसबुकमा स्ट्याटसहरू देख्दा चाहिँ नेपालप्रतिको त्यो माया, नेपाली फुटबलले जिद्दै हुन्थ्यो भन्ने साउथ अस्ट्रेलियामा बस्ने व्यक्तित्वहरू अग्रज दाजु हरूले पनि त्यो लेखेका स्ट्याटसहरू हामीले सहजै देख्न सकिन्थ्यो।
वास्तवमा यो यो साफ च्याम्पियनसिप चाहिँ अहिले नेपालका लागि एकदमै भनौँ न त्यो टार्गेटको विषय बनेको छ, टार्गेट भन्दा पनि यो एकदमै महत्त्वकाङ्क्षी बन्न पुगेको छ। किन भन्दाखेरि यो 20 वर्ष अघि यो नेपालबाटै सुरु भएको थियो र अहिलेसम्म 20 वर्ष त्यसपछि चाहिँ नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन र पछिल्लो गेममा डिफेन्डिङ च्याम्पियन इन्डियालाई 2-1 हराउँदै नेपाल सेमी फाइनलमा प्रवेश गरेको हो र आज अफगानिस्तानसँग नेपालको सेमी फाइनल हुँदैछ नेपाली समयअनुसार 6:30 बजे भनेपछि अस्ट्रेलियन टाइम, अस्ट्रेलियन समय लगभग 10:30 बज्छ होला श्रोताहरू। अब हामी कार्यक्रममा हुने बेलासम्म हामीले लिङ्क पायौँ भनेदेखि हामी हाम्रो फेसबुक पेजमा तपाईँहरूले लाइभ फुटबल हेर्नका लागि हामीले हाम्रो फेसबुक पेजमा लिङ्कहरू हामी प्रेषित गर्नेछौँ र यदि हाम्रो समय भनौँ न हामी अनलाइन हुँदाहुँदै अनियर हुँदाहुँदै समय भनौँ न हाम्रो समय सकियो भने पनि हामी पछि पनि फेसबुक हाम्रो फेसबुक पेज भोइस अफ साङ्गिलाका आवाजहरूमा हामी लिङ्कहरू तपाईँहरूका लागि हामी प्रेषित गर्नेछौँ। र श्रोताहरू, कार्यक्रम हो भोइस अफ साङ्गिला, रेडियो एडलेट 101.5 MHz, हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म हामीहरू तपाईँको रेडियो सेटमा हुने गर्छौँ र हाम्रो यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामी नेपालीहरू जहाँ जहाँ भए पनि देश विदेश जहाँ भए पनि जन्मभूमि को रीतिरिवाज, कला संस्कृति, परम्परा र धर्मलाई नेपाली धर्मलाई, नेपाली धर्म माने नेपाल आमाप्रतिको हाम्रो धर्मलाई हामी उजागर गर्दै हाम्रो हामी कर्मथलो जहाँ भए पनि मातृभूमिलाई सम्झने गर्दछौँ र सोही अवसरमा आज तिज पनि परेको छ श्रोताहरू। स्पेसली हामी तिज भनेर कराइरहेका छौँ यति बेला।
एकदमै तिज भन्ने बित्तिकै हामीले थाहा पाउन सकिन्छ कि नेपाली हिन्दू महिलाहरूको महान चाड हो यो चाहिँ। यो पर्वमा सांस्कृतिक, पौराणिक एवं सामाजिक जस्ता धेरै पक्षहरूसँग जोडिएका छन् र हामीलाई पौराणिक कुरा गर्दा चाहिँ हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेकाले उनको व्रत पूर्ण भई महादेवले महादेव पति पाएको दिनलाई नेपालीहरूले चाहिँ हरितालिका तीजको रूपमा मनाउँदै आएका छन्। यस दिन अविवाहितले पनि पवित्र मनले वचनले व्रत बस्दा चिताएको वर पाइने विश्वास पनि एकातिर छ भने विवाहितहरूले आफ्नो श्रीमानको दीर्घायु एवं सुस्वास्थ्यको लागि निराहार व्रत बस्ने चलन छ। त्यस्तै हरितालिका तीजको व्रत बसिसकेपछि मनाइने पञ्चमीको पनि महत्व छ, किनभने अब केही भोलि पर्सि चाहिँ पञ्चमी पनि हुन्छ, अनि पञ्चमीको भने फरक महत्व छ। चाहे विवाहित हुन् या अविवाहित, सम्पूर्ण नारीले चाहिँ यो दिन आफ्नो लागि मनाउँछन्। पञ्चमी मा टोकिने 365 दत्तीवनको डाँठले चाहिँ जुन दाँत सफा गरिन्छ त्यसले चाहिँ वर्षभरिको जान अन्जानमा गरिएको गल्तीबाट मुक्त पाइन्छ भन्ने भनाइ पनि छ। साथै उक्त दिनलाई चाहिँ महिला राजस्वलासँग जोडेर पनि हेरिन्छ। युवतीहरूमा प्रथम राजस्वला पछि मात्र पञ्चम पूजामा शरीक हुन्छन् र दत्तीवन टोक्छन् भन्ने विवाहित महिलाहरू राजस्वला बखत हुन् छुन नहुने चिज वा देवी देवतालाई भुलवश चढाएको छोएको भने दत्तीवन टोकेपछि सम्पूर्ण पाप नष्ट हुने कुरामा पनि विश्वास गर्छन्। अब यी कुराहरू पनि छन् र साथसाथै तीज पर्वको परम्परागत महत्व सम्बन्ध जोडिरहेको छ। सम्बन्ध सुधार गर्न, त्यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व पनि हो तीज। पौराणिक कालमा महादेव पार्वतीको कथा हुन् वा हाम्रो हजुरआमाले मनाउने तीजको इतिहास, ती सबै सम्बन्धलाई बलियो बनाउन कसिक रूपमा प्रेरक भएका छन्। वर्तमान अवस्थामा पनि तीनको महत्व उत्तिकै रहेको छ। अहिले मनाइने तीजको समयसँगै परिवर्तन पनि नआएको होइन, परिवर्तन आएको छ, तर ती पौराणिक एवं परम्परागत महत्व विषयलाई चाहिँ हामीले बिर्सिनु हुँदैन। अहिले हामीले जति नै आधुनिक तरिकाले तीज मनाए पनि यसको मुहान खास वास्तवमा त्यही हो, पौराणिक कालदेखि आएको हो। सकेसम्म त्यो मुहानलाई पनि नबिर्स्यौँ, मुहानलाई पनि उजागर गर्ने तरिकाले अगाडि लैजाउँ भन्ने चाहन्छौँ हामी। अहिले नेपाली नारीहरू त्यति आत्मनिर्भर एवं स्वावलम्बी नभएको एक दिन पनि मिठो मसिनो खाउँ माइत जाउँ भनेर पनि यस तिजलाई जोडिएको छ, सामाजिक पक्ष तरिकाले जोडिएको छ। र हामी त धेरैलाई थाहा छ तिजमा माइत पुगिएकी चेलीहरू दिनभरि नाचिसकेपछि बेलुका भगवान्सँग शिवजीसँग चाहिँ आफ्नो आलटाल सौभाग्य प्राप्तिका लागि प्रार्थना गर्छन् र आफ्नो पति देवप्रति सद्भावको कामनासँगै सुत्छन्। अर्को दिन गणेश चतुर्थी पर्छ, यानि कि भोलि गणेश चतुर्थी पर्छ। यस दिन गणेशजीको पूजा पूजाआजा गरेर चाहिँ धन सम्पत्तिको वृद्धि हुने विश्वास गरिन्छ। साथसाथै चतुर्थीमा गणेशजीको पूजा गरेर 21 लड्डु हरियो दुबो तथा केराहरूको भगवान्लाई चढाउनाले अचल सम्पत्ति अर्थात् घर जग्गा वृद्धि हुने भन्ने विश्वास गरिन्छ। यस दिन उपवास गरी श्री गणेशको पूजा गर्नाले आफ्नो जीवनमा कहिले विघ्न बाधा आउँदैन भन्ने मान्यता छ। र तीज स्त्री जातिको सौभाग्यको निम्ति गर्ने व्रत हो, स्त्री जातिका लागि यो उत्तम व्रत हो भन्ने कुरामा शास्त्रमा उल्लेख छ। यसबाट अखण्ड नै भाग्य प्राप्त हुने कुरा पनि धर्मशास्त्रमा बताइएको छ। व्रत बसेर शिव पार्वतीको गरेर विशेष रूपले पूजा गरिन्छ। अवश्य पनि यस दिन चाहिँ प्राय गरेर हामी व्रत महिलाहरू चाहिँ व्रत बस्ने गर्नुहुन्छ, त्यो पनि पतिको सुस्वास्थ्य दीर्घायुको कामना गरेर बस्नुहुन्छ। र यसरी चाहिँ त्यति मात्र होइन, तीजसँग चाहिँ हामीले अलि केही वर्ष अगाडिलाई हेर्ने हो भने सञ्जयजी, तीज भनेको एउटा वेदनाको पोकोलाई खोल्ने ठाउँको रूपमा पनि लिइन्थ्यो, जहाँ देशका द्वन्द्वकालका कुराहरूलाई तीजको माध्यमबाट एउटा डाँडामा बसेर गाइन्थ्यो, वेदनाका पोकाहरू हुन्थे त्यसमा। साथसाथै सासु बुहारीको खटपट, सासुले बुहारीलाई गरेको दमन, अनि चाहिँ अझ सासुहरूले पनि बुहारीको मोडर्नाइज भएको
एउटा
कुराहरू होइन,
बिल्कुल एकदमै ट्रेडिसनल परम्परागत रूपमा तीजमा हेर्ने हो भने केही समय अगाडि भनौँ न 4-5 वर्ष अगाडि पनि माइतीमा गएर ससुरालीमा चेलीले माइती ससुरालीबाट तीजको दिनमा माइती गएपछि माइतीमा दुःख पोख्ने, कसरी दुःख पोख्ने त भन्दाखेरि एउटा गीतको माध्यमबाट, तीजको पर्वको अवसरमा गीतको माध्यमबाट दुःख पोख्ने एउटा माध्यम बनाउँथे। तर आजभोलि त्यो चाहिँ दुःख पोख्ने भन्दा पनि रमाइलो बढी गर्ने र यसलाई चाहिँ गीतकै माध्यमबाट रमाइलो र व्यङ्ग्यात्मक तरिकाले अहिले चाहिँ गीतहरू बजारमा आइरहेका छन्। त्यो व्यङ्ग्यात्मक चाहे तीजको भाकामा होस्, चाहे चाहिँ त्यो अरू कुनै भाकामा होस् होइन, दोहोरी भाकामा होस्, त्यो आजभोलिको व्यङ्ग्यात्मक चाहिँ बढी चाहिँ नेपाली सरकारप्रति हुने गरेको छ कि नेपाली राजनीतिक नेताहरूप्रति हुने गरेको छ, किन भन्दाखेरि नेपालको राजनीतिक अवस्था त्यति राम्रो छैन र नेपाली नेपालका राजनैतिक नेताहरू चाहिँ आफूले भनौँ न एउटा नेता भएपछि देश र जनताका लागि गर्नुपर्ने काम कर्तव्य विमुख बन्न पुगेका हुनाले तिनीहरूप्रति व्यङ्ग्य बढी हुने गरेको छ। र श्रोताहरू यस्तै यस्तै सन्दर्भमा एउटा गीत हामीसँग छ यहाँनिर तीजकै भाकामा बाबुराम बढ्ता नहौ होला नेपाल बन्द चक्खा जाम भन्ने शीर्षकमा यो रमाइलो गीत अहिले तपाईँहरूका लागि हामी प्रस्तुत गर्दैछौँ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्ज हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म हजुर अहिलेलाई सुनौ यो तीजको अर्को एउटा व्यङ्ग्यात्मक रमाइलो गीत हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ गीत बाबुराम बढ्ता नहौ होला नेपाल बन्द चक्का जाम। नेपालमा चाहिँ यो राजनीतिक गतिरोधलाई लक्ष्य गरेर यो व्यङ्ग्यात्मक गीत अझ नाम नै राखेर भन्नुपर्दाखेरि नाम नै राखेर यो गीत बजारमा आयो र श्रोताहरूले मन पनि पराए र रमाइलो पनि छ र कमेडी पनि छ हल्का। भिडियो हेर्दा कमेडी छ तर गीत चाहिँ सुन्दा व्यङ्ग्यात्मक छ। श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म र यति बेला स्टुडियो घडीमा 6:53 गइसकेको छ। श्रोताहरू तिजकै कुरा गरिरहेका छौँ हामी। आज हरितालिका तिज परेको छ, हिजो दर्खाने दिन र नेपाल र नेपाल बाहिर जहाँ पनि नेपालीहरू छन्, नेपाली दिदीबहिनीहरू, नेपाली चेलीबेटीहरू, उहाँहरूले तिज मनाइराख्नु भएको छ र यसै अवसरमा साउथ अस्ट्रेलियाको एडिलेडमा पनि विभिन्न कार्यक्रमहरू गरेर तिज मनाइयो होइन। जस्तै अस्ति 5 तारिक एडिलेड नेपाली समाजले तिज कार्यक्रमको अर्गनाइज गरेको थियो, निशुल्क दर्खाउने कार्यक्रम गरेको थियो होइन नमिनजी?
एकदमै।
अनि त्यसै गरी हिजो नेपाली पाठशाला एडिलेडले पनि दर खाने र तिजको शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो र एकदमै बिल्कुलै भनौँ न भव्यताका साथ सो कार्यक्रम सम्पन्न भयो। र यसै गरी हिजो नै भुटनिज लेडिज माफ गर्नुहोस् भुटनिज युथ लेडिजहरूको सहकार्यतामा र सल्सबरीमा पनि यो तिज सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ र यसै अवसरलाई यसै भनौँ न यो सोही कार्यक्रमको जानकारी गराउन हाम्रा रेगुलर हाम्रा कलिग हाम्रा सहकर्मी मित्र खगेन्द्र खतिवडाजी यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। खगेन्द्र खतिवडाजीलाई म स्वागत गर्न चाहन्छु। खगेन्द्रजी नमस्कार।
हजुर नमस्कार सञ्जयजी र नवीनजीलाई।
हजुर अनि के छ हालखबर, तिज कतिको लागिरहेछ तपाईँलाई?
तिज त सञ्जयजी मलाई हिजोदेखि एकदम रमझम भइरहेको छ। जुन नेपालमा जसरी मनाएको थियो हिजो चाहिँ मैले उहीँ नेपालमै भए जस्तो मैले महसुस गरेँ। तपाईँ नेपाली चेलीबेटीहरू धेरै विगतका दिनहरूमा भन्दा यसपालिमा सहभागिता धेरै देखिएको हुँदाखेरि चाहिँ तिजमा धेरै मैले धेरै रमाइलो मैले लिएँ।
तपाईँले पनि रमाइलो तपाईँले रमाइलो लिनुभयो भनेदेखि स्पेसली अब तिज मनाउने चेलीबेटीहरूले त झन् बढी नै रमाइलो गर्नुभयो होला।
बिल्कुलै त्यो त बिल्कुलै
छैन। हिजो सल्सबरीमा पनि तिज कार्यक्रमको अर्गनाइज गरियो भनौँ न, तिज कार्यक्रम आयोजना गरियो भन्ने सुन्नमा आयो र तपाईँले त्यसको कभरेज गरेको छु भन्नुभएको थियो। सो कभरेज हामी श्रोताहरूलाई छोटकरीमा सुनाइदिइहालौँ न त।
हवस् त हुन्छ। जुन हिजो चलपुरीमा भएको जुन विगतका दिनहरूमा जे जस्तो भए पनि गत साल र यसपालिकोमा अलिकति फरक आएको छ, किनभने गत सालमा दिदी बहिनीहरूको सहभागिता अलिक न्यून थियो, कम्ती थियो भने यसपालि चाहिँ उल्लेख्य सहभागिता रहेको थियो। र जुन कार्यक्रम रहेको थियो भुटनिज एसोसिएसन अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया भाषाको र बिवाइजीको सहयोगमा साउथ अस्ट्रेलिया अन्तर्गतको सल्सबरीमा हिजो 7 सेप्टेम्बरमा जुन भुटानी युथ लेडीहरूले आयोजना गरेको जुन तिज कार्यक्रम जहाँ स्थित 225 युथ सेन्टरमा अवस्थित रहेको थियो र भव्यताका साथ उल्लेखनीय आमा दिदीबहिनीहरूले तिज हरितालिका तिज मनाएको मैले प्रत्यक्ष देख्न पाएँ सञ्जयजी।
खगेन्द्रजी हिजो यो सल्सबरीमा भएको भुटनिज युथ लेडिज र बासा र त्यसै गरी बिवाइजी भुटनिज युथ ग्रुप होइन उहाँहरूले अर्गनाइज गर्नुभएको तिज कार्यक्रमको बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो खगेन्द्र खतिवडाजी हाम्रो सहकर्मी मित्र। खगेन्द्रजी अहिलेलाई भने छुट्यौँ, अर्को हप्ता तपाईँ स्टुडियोमा आउनु नबिर्सिनु होला, त्यसको लागि धेरै धेरै धन्यवाद।
हुन्छ हवस् धन्यवाद।
हजुर श्रोताहरू यति बेला हामी कुराकानी गर्दै थियौँ हाम्रा सहकर्मी मित्र खगेन्द्र खतिवडाजी र उहाँ चाहिँ हिजो सल्सबरीमा भएको भुटनिज कम्युनिटीमा भएको तिज प्रोग्रामको बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो र आज हामी कार्यक्रम भोइस अफ साङ्गेलामा स्पेसल्ली कुराकानी गरिरहेका छौँ तिज
र नेपालमा हुन गएर कुराकानी गरिरहेका छौँ र हामी तिजको कुराकानी गर्दै गर्दा नेपालमा एक महिनादेखि नेपाल र विदेशमा रहेका नेपालीहरूले एक महिनादेखि सुरु गरेको तिजमा चाहिँ केही विकृतिहरू पनि नआएको होइन, किनभने देशभित्र नेपालमा पनि र विदेशमा पनि केही फड्किलोपना चाहिँ आएको छ जसले गर्दा चाहिँ विकृति निम्त्याउन सक्छ। एउटा तिज भनेको शुद्ध मनले व्रत बसेर अर्थात् साँच्चैकै विश्वास गरेर भगवान्को आराधना गर्ने पनि कुरा हो र यसले धेरै फाइदा पनि हुनसक्छ, तर धर्मको अपव्याख्या गरेर र जुन भड्किलो प्रकारले धेरै खर्च गरेर हामीले जुन तीजलाई भड्किलो पारेका छौँ, विकृति ल्याएका छौँ र गरगना अन्याय चाहिँ।
नवीनले यो कुरा गर्दाखेरि मलाई एउटा कुरा झलासो याद आयो, सायद केही समय अगाडि भनौँ न तीज सुरु हुँदा हुँदाखेरि नेपाल सरकारले एउटा प्रेस विज्ञप्ति पनि जारी गरेको थियो, जस्तो यो तीज होइन चाडपर्व, अब चाडपर्वको अवसर सुरु भयो भनौँ न, सिजन सुरु भयो नेपालमा, र चाडपर्व सुरु हुँदाखेरि हुने खानेहरूले तडक भडक गर्ने होइन, जो चाहिँ अलिकति आफ्नो इच्छाअनुसारको आफ्नो पुरा गर्न सक्दैनन्, आवश्यकताहरू पुरा गर्न सक्दैनन्, उनीहरूलाई चाहिँ समस्या पर्ने, त्यो भावनाले समाजमा चाहिँ भिन्नता देखिने भयो होइन, धनी र गरिबको बिचको एउटा जुन भिन्नता हुन्छ त्यो स्पष्ट देखिने कारणले गर्दाखेरि नेपाल सरकारले एउटा प्रेस विज्ञप्ति पनि जारी गरेको थियो। त्यो के थियो भन्दाखेरि आम नेपाली जनताहरू जो चाहिँ भनौँ न चाडपर्व हुन्छ, चाडपर्वमा धेरै भड्किलो, धेरै खर्चालु र धेरै
तडक भडक गर्न हुँदैन भनेर अख्तियार दुरुपयोग अनुसन्धानले चाहिँ त्यो एउटा जनहितमा
जारी गरेको।
अवश्य तीजमा पनि अहिले के देख्न सकिन्छ भने हो, तीजलाई चाहिँ हामीले एउटा महिला सशक्तिकरणको रूपमा चाहिँ अगाडि लिएर जान सकिन्छ। महिलाहरूका जुन वेदनाहरू छन्, जुन महिलाहरू चाहिँ हेपिएका छन्, ती कुराहरूलाई उठाउनुहोस् हो, गर्नेले त सक्ला, लाखौँ खर्च गर्न सक्ला तीजमा, तर त्यही कुराहरूलाई अरूले गरिबले पनि गर्दाखेरि धेरै कुराहरू देख्न सकिन्छ। अहिले पनि हामीले यहीँ साउथ अस्ट्रेलियामा पनि देख्न सकिन्छ यी कुराहरू चाहिँ, अब ग्रुप भएर चाहिँ एक दिन एउटाकोमा तीज मनाउने, अर्को दिन अर्कोमा मनाउने, ठिकै छ, सक्नेले त गर्ला, नसक्ने एउटा विद्यार्थीले चाहिँ के गर्ने त्यतिखेर। त्यस कारणले गर्दा ओ ठिकै छ, तीजको दिन तीज मनाऊ, हामीले नमनाऊ भनेको छैन, दर्खाने दिन दर्खाऊ, हामीले नखाऊ भनेको छैन, तर एक महिनादेखि गरिने तीजले चाहिँ समाजमा विकृति लिएर आएको छ, त्यो विकृतिको विरुद्ध चाहिँ लागौँ। अझ मैले चाहिँ के भन्छु भने तीज भनेको चाहिँ एउटा, तीजलाई मैले के तरिकाले भन्छु भने तीज भनेको एउटा धर्म पनि हो, साथसाथै हामीले अहिले तीजलाई जसरी लिएर गएका छौँ एउटा परोपकारी तरिकाले पनि लिएर जान सक्छौँ नि त। मलाई अहिले चाहिँ के सम्झना आयो भने तीज भनेको व्रत त्याग सङ्घर्ष र ईश्वर प्राप्ति हो नि त, मोक्ष हो। तर एउटा पुरानो कविता याद आउँछ मलाई, खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मिठाई अरूलाई दिनु जहाँ छ, होइन, एउटा मोक्ष प्राप्त तीजको, तीज भनेको त यो हो नि त। यसलाई, यो तीजलाई पनि परोपकारी तरिकाले लान सकिन्छ नि त। तपाईँले जति हजार एउटा भोज भतेर त हो, एक किसिमको भोज भतेर हो तीजको, जुन हामीले दर्खाने भनेको, त्यो भोज भतेरलाई एउटा अनाथ बालबालिका या एउटा समूहलाई जसले परोपकारी काम गरिरहेको छ उनीहरूलाई दिएर अझै पुण्य कमाउन सकिन्छ, अझै मोक्ष कमाउन सकिन्छ जस्तो लाग्छ मलाई।
वास्तवमा कुरा एकदम सही हो, किन भन्दाखेरि हामीले अनावश्यक रूपमा खर्च गर्ने पैसा अलिकति बचाएर कुनै भनौँ न गरिब र कुनै दिनदुखीको यदि उद्धार हुन्छ भनेदेखि किन नगर्ने त, होइन। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म र यति बेला स्टुडियोको घडीमा बजिसकेको छ 7 र 7 बजेको समय भनेको समाचारको समय हो। श्रोताहरू, तपाईँहरूलाई थाहा नै छ र अब तपाईँहरूको ध्यान आकर्षण हामी गराउँदैछौँ समाचारतर्फ।
समाचारको सुरुमा प्रमुख समाचारहरू। मध्यरातमा अधिकारी दम्पतले अनसन तोडे, नेकपा माओवादी र नेकपा माओवादी बीच पार्टी एकता सम्भव, वरिष्ठ गायक राज भण्डारीलाई फोक्सोमा क्यान्सर, कांग्रेस कार्यकर्तामाथि ए माओवादीबाट आक्रमण, एक वर्ष कि बच्ची गर्भवती,
र अस्ट्रेलियामा टोनी एबटको विजयी।
अब समाचार विस्तारमा। अधिकारीले आइतबार बिहान 1:05 बजेमा अनसन तोडेका छन्। उनीहरूलाई प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जुस खुवाएर अनसन तोडाएको आजको कान्तिपुरमा खबर आएको छ। साथसाथै त्यसका लागि उच्च अधिकारीहरूले निरन्तर प्रयास गरेका थिए। राति 12 बजेपछि 3 माग पूरा गर्नुपर्ने अडान तोड्दै अस्वीकार गरिरहेका थिए। प्राय प्रयास जारी रहे पनि अनन्त खान तयार भएका थिए। 21 दिनदेखि वीर अस्पतालमा आईसीयूमा रहेका उनीहरूलाई सलानी दिएर राखिएको थियो। मानव अधिकारवादी सहित उच्च सरकारी प्रतिमण्डल सहित भएको वार्तामा दम्पतिका तर्फबाट राखिएका 3 सूत्रीय माग सहमति भएको थियो। उहाँहरूलाई खाना खान मानिरहनु भएको थिएन, हामीले घण्टौ प्रयास गर्यौं, वीर अस्पतालका निर्देशक डाक्टर बुलेन थापाले भने 1 बजेपछि मात्र खाना खान राजी हुनुभयो। शनिबार राति अबेरसम्म वीर अस्पतालमा भएको वार्तामा गृह मन्त्रालयका सचिव नवीन घिमिरे, स्वास्थ्य मन्त्री परवीर मिश्र लगायत उच्च सरकारी अधिकारीले प्रतिबद्धता जनाएका हुन्। सरकारले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनालाई प्रभाव कार्य अनुसन्धान र अभियोजन अगाडि बढाउने विषयमा पाँच बुधे प्रतिबद्धता जनाएको थियो। वर्तमान सरकारका तर्फबाट अधिकारी परिवारले फुजेल छाडेपछिको क्षतिपूर्ति उपलब्ध गराउन, सरकारले तोकेको राहत तुरन्त उपलब्ध गराउन, अधिकारी दम्पतिको स्वास्थ्य उपचार गर्न, अधिकारीको परिवारको सुरक्षाको पूर्ण जिम्मेवारी लिने प्रतिबद्ध जनाएको छ। 2061 सालमा माओवादीले हत्या गरेको छुरा कृष्ण प्रसादको हत्यारालाई कार्यवाही गर्न माग गर्दै अधिकारी दम्पतले 47 दिनदेखि आमरण अनसन बसेका थिए। यता नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्दले एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीच पार्टी एकता सम्भव रहेको बताउनु भएको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा विप्लवले पार्टी एकताको विषयमा ए माओवादीका अध्यक्ष प्रचण्डसँग पटक पटक कुराकानी भएको बताउनु भयो। यद्यपि पार्टी एकतामा आफूहरूको नेतृत्व हुनुपर्ने उहाँको भनाइ छ। पहिला जनपरिचालन गर्ने र त्यसपछि परिवर्तन हुन नसके हतियार उठाउने भन्दै उहाँले क्रान्तिको नेतृत्व गर्दै आफू प्रधानमन्त्री बन्ने दावी गर्नुभयो। माओवादी सचिव विप्लव संविधानको अन्तर्वस्तुमा सहमति नभई गोलमेजबाट सहमति हुन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, असफल भइसकेको संविधान सभालाई बिउटाएर संविधान बन्न सक्दैन। संविधान सभाका अन्तर्वस्तुमा सहमति जुटाएर संविधान सभा बाहिरबाट संविधान बनाउनुपर्छ। आफूहरूको सहमति बिना मुलुकमा निर्वाचन नै हुन नसक्ने भन्दै उहाँको निर्वाचन असफल बनाउने धेरै रणनीतिहरू तयारी अवस्थामा रहेको दावी गर्नुभयो। वरिष्ठ गायक फतेमान राज भण्डारीलाई फोक्सोमा क्यान्सर देखा परेको छ। उनको उपचारमा संलग्न डाक्टर सुदीप श्रेष्ठका अनुसार फोक्सोमा क्यान्सर देखेकाले हाल ओम हस्पिटल चाबैलमा सघन उपचार भइरहेको छ। विक्रम सम्मत 1993 मङ्सिर 9 जन्मिनुभएका गायक राज भण्डारीले 400 भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा संगीत दिएका छन्। मर्न बरु गाह्रो हुन्छ, यस्तो पनि हुँदो रहेछ, सान नानीको गालैमा कालो कोठी रहेछ, बनै खायो डडेलोले मन खायो, यस्तै हृदय स्पर्शी र भावनात्मक गीतहरू तथा रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जस्ता राष्ट्रिय गीत उनका चर्चित छन्। वासु शशी स्मृति परिषदका सचिव पद्म जोशीले उहाँको शीघ्र स्वास्थ्यको लाभको कामना गर्दै उपचारमा सघाउन सम्पूर्णलाई आग्रह गर्नुभएको छ। राज भण्डारी सो परिषदको उपाध्यक्ष पनि छन्। हल्दे कालिकाका नेपाली काँग्रेसका कार्यकर्तामाथि ए माओवादी कार्यकर्ताबाट आज काठमाडौँमा आक्रमण भएको छ। नेदा हल्दे कालिका काठमाडौँ सम्पर्क समितिका कोषाध्यक्ष सुमन गिरीमाथि ए माओवादीका नेता जिल्ला नेता रजमान तामाङको नेतृत्वमा गएको टोलले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। नेपाली काँग्रेस 2 क्षेत्रीय समितिका सचिव रामजी पौडेलले जानकारी दिए अनुसार हल्दी कालिका एक घर भएका गिरीलाई सोही गाविसमा घर भएका तामाङको नेतृत्वमा गएको 20-25 जनाको समूहले आज दिउँसो बालाजुमा आक्रमण गरेको थियो। आक्रमणबाट गिरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको बालाजु स्थित जनमैत्री अस्पतालमा उपचार भइरहेको छ। 2 अघि गाउँलेकै कालिका माविको व्यवस्थापन समितिको निर्वाचनमा ए माओवादी र काँग्रेस बीच भएको विवादको विषयलाई लिएर ए माओवादीले गिरीमाथि आक्रमण गरेको क्षेत्र नम्बर 2 समितिले जनाएको छ। र चितवनका वामपन्थी आन्दोलनका अगुवा तथा एमाले नेता नरबहादुर खाँडको 71 वर्षको उमेरमा आज निधन भएको छ। उपचारको क्रममा भक्तपुर जिल्ला भरतपुर अस्पताल बिहान 1 उहाँको निधन भएको हो। चितवन गीतानगर गाविस 6 केशरबागको खाँड नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्य नेकपा एमालेको निकट ज्येष्ठ नागरिक मञ्चको केन्द्रीय संयोजक र ज्येष्ठ नागरिक सेवा समाज नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो। विगत केही समयदेखि क्यान्सर रोगबाट ग्रसित खड्काको 2 र 1 हुनुहुन्छ। खड्काको दाह संस्कार गरिएको छ र यो समाचार भदौ 22 अनलाइन खबरले प्रेषित गरेको थियो। साथसाथै 1 बच्ची भई किसिन गर्भवती, तपाईँले अहिलेसम्म सामान्यत 18 वर्ष माथिको युवती गर्भवती भएको सुन्नुभएको छ होला, तर के जन्म भएको केवल 365 दिनमै कुनै बच्ची गर्भवती भएको सुन्नुभएको छ यहाँ होला। तर चीनमा यस्तै एउटा घटना सार्वजनिक भएको छ। चीनमा एउटा बच्चीलाई अभिभावकले हतार हतारमा अस्पताल लिएर गए। मेरङ्गु काङ्गा अस्पताल पुगेपछि भने स्तब्ध भए। बच्चीको पेट दिनौ बढिरहेको थियो। पेट हुँदाहुँदै यति बढ्यो कि उनलाई अस्पताल नै लैजानुपर्ने अवस्था आयो। अस्पताल लगेर बच्ची को जब सिटी स्क्यान गरियो सिटी स्क्यानको रिपोर्ट हेरेर डाक्टरहरू पनि आश्चर्यमा परेका छन् किनभने एक वर्षको बच्चीको पेटमा दुई शिशुहरू हुर्किरहेका छन् भएछ के भने आमाको गर्भमा भ्रूणको विकास हुने हुन नसकेको भ्रूण बच्चीको पेटमा हुर्कन लागिरहेको रहेछ चिकित्सक अनुसार यो एकदमै दुर्लभ घटना हो करिब 5 लाख मानिसमा एउटामा यस्तो घटना हुने गर्छ अहिले अपरेसन मार्फत बच्चीको पेटमा भ्रूण निकालिएको छ भने चिकित्सकहरूले बच्चीको स्वास्थ्य सुधार सुरक्षित रहेको बताएका छन्
र समाचारको अन्त्यमा अस्ट्रेलिया सम्बन्धी समाचार हिजो सम्पन्न अस्ट्रेलियाको फेडरल इलेक्सन चुनावमा विपक्षी नेता टोनी एबटले 85 सीटका साथ विजय हासिल गरेका छन् र हिजै राति आफ्नो विजयी मन्तव्य प्रस्तुत गर्दै टोनी एबटले अस्ट्रेलियाको सरकार साठी वर्षमा सातौं पटक परिवर्तन भएको र व्यापारका लागि खुला भएको बताए नयाँ प्रधानमन्त्री बन्न तयार भएका एबटले केविन रड सरकारले अस्ट्रेलियन जनताप्रति गरेको जनसेवाको सराहना गरेका थिए र टोनी एबटले आफ्नो मन्तव्यमा भनेका थिए जनता नै सर्वश्रेष्ठ भएको र जनताको इच्छा अनुसार नै आफू र आफ्नो कोलिसनले काम गर्ने समेत बताए र उनले टोनी एबटको मुख्य एजेन्डामा उनको 3 वर्षभित्रमा कार्बन ट्याक्स खारेज गर्ने र डुङ्गाबाट आउने मान्छेहरूलाई चाहिँ अस्ट्रेलियामा नभित्र्याउने उनको मुख्य एजेन्डाका रूपमा थियो
I can inform you that the government of Australia has changed for just the 7th You obviously enjoyed hearing it, so let me say it again. The government of Australia has changed. For just the 7th time in 60 years, the government of Australia has changed. The coalition has won 13 seats clearly, with 10 seats still in play. And I can inform you that the Australian Labor Party's vote is at the lowest level in more than 100 years. So tonight, for the last time in this campaign, it is my honour to address you, the people of Australia. Mr Rudd has conceded defeat. He has been the Prime Minister of this country, not once, but twice, so I acknowledge his service to the people of our nation. I now look forward to forming a government that is competent, that is trustworthy, and which purposefully and steadfastly and methodically sets about delivering on our commitments to you, the Australian people. Something very significant has happened today. Today, the people of Australia have declared that the right to govern this country does not belong to Mr Rudd, or to me, or to his party, or to ours, but it belongs to you, the people of Australia. It is the people of Australia who determine the government and the prime ministership of this country, and you will punish anyone who takes you for granted. And that's as it should be in a great democracy such as ours. So, my friends, in a week or so, the Governor General will swear in a new government. A government that says what it means and means what it says. A government of no surprises and no excuses. A government that understands the limits of power as well as its potential. And a government that accepts that it will be judged more by its deeds than by its mere words. In 3 years' time, the carbon tax will be gone, the boats will be stopped, the budget will be on track for a believable surplus, and the roads of the 21st century will finally be well underway. And from today, I declare that Australia is under new management and that Australia is once more open for business.
So he observed that Tony Abbott सरकार अब केही दिनमा नै सरकार अस्ट्रेलियाको नयाँ सरकार बन्ने र अस्ट्रेलिया नयाँ बिजनेसका लागि खुल्ला भएको समेत घोषणा गरेका थिए र अस्ट्रेलियन हाउस अफ रिप्रेजेन्टेटिभ अर्थात् पार्लियामेन्टमा जम्मा 150 सिट हुन्छ र सरकार बनाउनका लागि जम्मा 76 सिटको आवश्यकता पर्दछ र टोनी एबटको कोलिसनले 85 सिट हासिल गरेको छ भनेदेखि लेबरले अर्थात् केविन रडको पार्टीले जम्मा 54 सिट हासिल गरेको छ र त्यसै गरी ग्रीन ले एक सिट र अन्य पार्टीहरूले स्वतन्त्र पार्टीहरूले 2 सिट प्राप्त गरेका छन् भनेदेखि 8 सिट अझै अनडिसाइडेड अर्थात् निर्णय भइसकेका छैनन्। श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गेला रेडियो एडलेड 101.5 मेगाहर्जमा र हामी आउने गर्छौँ हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म। हजुर श्रोताहरू तपाईँहरूको सल्लाह सुझाव हामी अपेक्षा गर्दछौँ किन भन्दाखेरि तपाईँहरूको सल्लाह सुझाव बिना हामीलाई यो कार्यक्रम अझ कसरी सशक्त रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा हामीलाई एकदमै जान्न जरुरी पर्दछ र त्यसको लागि तपाईँहरूले हामीलाई सल्लाह सुझाव दिन पनि एकदमै आवश्यक छ किन भन्दाखेरि यो भोइस अफ साङ्गेला तपाईँहरूको आफ्नो कार्यक्रम हो। नेपाली भाषा बोल्ने नेपाली पनलाई मन पराउने र नेपाली कला संस्कृति नेपाली परम्परा र नेपाली मातृभूमिलाई माया गर्ने सम्पूर्ण श्रोताहरूको कार्यक्रम हो त र त्यसै भएर तपाईँहरूको सल्लाह सुझावको हामी पनि सल्लाह सुझावको त्यतिकै अपेक्षा गर्दछौँ र हामीलाई यदि तपाईँ सल्लाह सुझाव दिन चाहनुहुन्छ भनेदेखि चाहनुहुन्छ भन्दा पनि अझ हामीलाई चाहिन्छ नै भन्न चाहन्छु म यदि तपाईँले त्यसका लागि तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ radio@nepali.com। हजुर
त्यति मात्र होइन www.facebook.com/sangrilaका आवाजहरूमा पोस्ट गर्न सक्नुहुन्छ। तपाईँले पोस्ट गरेका विचारहरूलाई हामीले अवश्य पनि कार्यक्रममा समेट्नेछौँ र हामी भन्छौँ निरन्तर तपाईँले हामीलाई साथ दिँदै जानुहोस्। हामी पनि तपाईँका मनका भावनाहरूलाई यस कार्यक्रमबाट प्रेषित गर्नेछौँ। यदि तपाईँसँग तीजको बारेमा पनि आज के बताउन चाहनुहुन्छ अथवा नेपालको यो जुन
साफ गेम
दक्षिण एसियाको सबैभन्दा महत्त्वपूर्ण खेल आज 8 साफ च्याम्पियनको चाहिँ नेपाल तेस्रो पटक सेमी फाइनलमा जाँदैछ यस बारेमा पनि केही कुरा गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 83135000 गर्न सक्नुहुन्छ अथवा पोस्ट गर्न सक्नुहुन्छ मैले अघि नै भनिसकेँ www.facebook.com/sangrilaka आवाजहरूमा। र अब चाहिँ हामी यो फुटबलतिर लागौँ जस्तो
श्रोताहरू अब हामी तपाईँहरूको ध्यान
फुटबलतिर लिएर
जाँदैछौँ श्रोताहरू।
यो चाहिँ मैले सुरुवात गर्न चाहन्छु दक्षिण एसियाको सबैभन्दा महत्त्वपूर्ण खेल चाहिँ यो 8 साफ च्याम्पियन फुटबल प्रतियोगिताको समूहमा चाहिँ एमा रहेको नेपाल तेस्रो पटक सेमी फाइनलमा प्रवेश गरिसकेको छ। यसअघि सन् 1999 र 2011 सेमी फाइनलमा प्रवेश गरेको नेपालले यसपटक पनि सेमी फाइनल समीकरणमा अफगानिस्तानको सामना गर्ने भएको छ र सन् 2011 भारतको नयाँ दिल्लीमा भएको 7 संस्करणको साफ च्याम्पियनसिपमा नेपाल अफगानिस्तानसँग 1-0 गोलको अन्तरले चाहिँ पराजित भएको थियो। सेमी फाइनल खेलमा नेपाल खेलको दोस्रो हाफको अतिरिक्त समयको शून्यका विरुद्ध 1 गोल खाँदै प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालले सन् 1997 चाहिँ पहिलोपटक साफ फुटबलको आयोजना गरेको थियो। कति हो भनेर अनि याद आइसक्यो। यसअघि पनि भएको थियो सन् 1984 र 1993 भएको प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले जितेको स्वर्ण नै अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा ठुलो सफलता थियो। त्यसमा अहिलेसम्म नेपालले कुनै पदक जित्न सकेको छैन। यस्तै समूह एकमै भइरहेको भारतले सेमी फाइनलमा मालदिप्सको सामना गर्नेछ। पाकिस्तानमा कप्तान समर इस्काले आफ्नै गोल पोस्टमा आत्मघाती गोल गरिदिएपछि भारत चाहिँ भाग्यमानी साबित भएको थियो।
यो 1997 काठमाडौँमा पहिलोचोटि साफ च्याम्पियनसिप भएको थियो र अब 16 वर्षपछि फेरि नेपालमा यो साफ च्याम्पियन फर्किएको छ र नेपाली दर्शकहरू यो चाहन्छन् कि यो 16 वर्षपछि फर्केको होइन नेपाली यो साफ च्याम्पियनसिप ट्रफीलाई नेपालमै राख्नुपर्छ, यो गृह ग्राउन्डबाट बाहिर जान दिन हुँदैन भन्ने नेपाली दर्शकहरूको एकदमै दरिलो सपोर्ट नेपाली टिमले पाइरहेको छ। नेपाली टिम राम्रो अवस्थामा छ यति बेला, पोइन्ट्सका आधारमा हेर्नुपर्दाखेरि सबैभन्दा अग्र स्थानमा छ नेपाली टिम। र 12 वर्षपछि सेमी फाइनलमा पुगेको नेपाल भारतको नयाँ दिल्ली स्थित नेहरू रङ्गशालामा बाहे बिहोरेको नमिठो हार यसपटक अफगानिस्तानलाई आफ्नै मैदानमा हराएर 20 वर्षपछिको इतिहासलाई बिउताउने प्रयासमा छ। ग्रुप अफ द डेको समूहमा परेको नेपालले समूह चरणमा उत्कृष्ट शुरूआत गर्दै बंगलादेशलाई 2-0 गोल अन्तरमा हराएर उपाधिको लागि दावेदार प्रस्तुत गरेको थियो। यस्तै समूहको दोस्रो खेलमा पाकिस्तान विरूद्ध 1-1 गोलको बराबरी गरेको नेपाल समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन भारतलाई 2-1 गोल अन्तरले निराश बनाउँदै ऐतिहासिक सफलता नजिक पुगेको हो। समूह चरणदेखि नै राम्रो खेलेको नेपाली टोलीका लागि गृह मैदानको फाइदा उठाउँदै अफगानिस्तानको यात्रामा पूर्ण विराम लगाउने ठूलो अवसर आएको छ। उपाधि बाहेक अरू चित्त नबुझाउने नेपालका लागि अमेरिकी प्रशिक्षक ज्याक स्टेफानोस्की नेपाली खेलाडीको खेलस्तर दक्षिण एसियामै राम्रो भएर रहेको बताउँछन्। बलियो प्रतिद्वन्दी भारतलाई सहज पछ्याएको भन्दै नेपाली टोलीसँग उच्च मनोबल तथा दर्शकको समर्थन भएकोले अफगानिस्तानलाई हराउन आतुर भएको उनले बताए। फिफा वरियतामा दक्षिण एसियाकै नम्बर 1 रहेको अफगानिस्तान बलियो टोली भए पनि उपाधिको दावेदार हामी भएकाले उसलाई सहजै पछ्याउने नेपाली टोलीका कप्तान सागर थापा बताउँछन्। विगतमा हामीलाई हराउँदै आएका बंगलादेश र भारत जस्ता बलिया टोलीलाई सहजै हराएकाले अफगानिस्तानलाई पनि हराएरै छाड्छौं थापा दावी गर्छन्। प्रतियोगिता हाम्रै देशमा भइरहेको छ, हामीलाई दर्शकको भव्य साथ भर रहेकोले 20 वर्षपछि उपाधि भित्र्याउने राम्रो अवसर छ। अफगानिस्तान विरूद्ध जितकै लागि मैदान उत्रने भन्दै थापाले भने अघिल्लो संस्करणमा बेहोरेको नमिठो हारको बदलाका लागि हाम्रो टिम तयार छ, अफगानिस्तान विरूद्ध जितेकै लागि जित्नकै लागि खेल्नेछौ। यस्तै उनको माफ गर्नुहोला श्रोताहरू, यसलाई फेरि सुन्नुहोस्, यस्तै आफ्नो लक्ष्य भनेको उपाधि हात पार्ने भएको बताउने प्रशिक्षक ज्याकले भने विपक्षीको राम्रो पक्षलाई निस्तेज पार्दै नतिजा निकाल्ने खेल पस्कँदै फाइनल पुग्नु आजको हाम्रो मुख्य उद्देश्य रहेको छ नेपाली कोचले भनेका छन्। र यसै गरी राजधानीमै जारी 8 संस्करणको यो स्याप च्याम्पियनसिपको कुराकानी गर्दैछौँ हामी 2013 र
मैले चाहिँ यस क्रममा के जोड्न चाहेँ भने दिपेश पण्डितले चाहिँ लेख्छन्, यो मातृभूमि नेपालको भई पराक्रमी सन्तति 3 करोड नेपालीको साथ हुनेछ, चन्द्र र सूर्यको बास हुनेछ, कोही संकोच छैन फाइनल खेल्ने बस, आज 6:30 बजोस अनि नेपाल गुन्जयमान हुनेछ, राजनीतिले मरेको नेपाल के तराई के पहाड के हिमाल के धनी के गरीब को बाहुन को छेत्री को मगर को नेवार को छोरा को छोरी को कांग्रेस को माओवादी को एमाले सबै राष्ट्रियताले बाँधेको सिङ्गो मालामा गाँसिनेछ, सबको आवाज सिङ्गो कुराको लागि हुनेछ, निस्वार्थ बस नेपाल नेपाल भन्नेछ, केवल एक कुराको प्रार्थना गर्दछु भोलि फेरि उही पहिलेको जस्तो नचर्कियोस् नेपाल नफुटोस् नेपाल जय नेपाल।
बोल्नु पर्छ नेपालीका दुश्मनहरू, देशको सीमा मिचिँदैछ लागो हामी त्यता भयो, छानी छानी बोल्नु पर्छ नेपालीका दुश्मनहरू, देशको सीमा मिचिँदैछ लागो हामी त्यता भयो।
पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र कार्यक्रम तपाईँले हरेक आइतबार राति 36 बजेदेखि 7:30 सुन्न सक्नुहुन्छ। हामी विशेष गरी यो कार्यक्रममा नेपालमा भएका विभिन्न समसामयिक घटनाहरू, साथसाथै नेपाली समुदाय अस्ट्रेलियाका नेपाली समुदायमा भएका घटनाहरू र विश्वमा छरिएर बसेका नेपालीहरूले के गर्दैछन् भन्ने पनि बेला बेलामा भन्ने गर्छौँ। त्यति मात्र होइन, रोचक घोचक कुराहरू पनि हामीले बेला बेलामा पस्किने गर्छौँ र नेपालमा भइरहेका राजनीतिक उथलपुथलका कुराहरू, साथसाथै हाम्रा रीतिरिवाजका कुराहरू गर्ने गर्छौँ र हामी भन्ने गर्छौँ। यदि तपाईँलाई कुनै सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई पोस्ट गर्न सक्नुहुन्छ। त्यसको लागि www.facebook.com/साङ्ग्रिलाको आवाजहरूमा पोस्ट गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, radio.nepali1 पनि तपाईँले मेल गर्न सक्नुहुन्छ।
radio.nepali@gmail.com हाम्रो वैशव साङ्गिलाको इमेल एड्रेस। श्रोताहरू, भर्खरै हामीले प्रस्तुत गऱ्यौँ राजेश पायल राईको आवाजमा रहेको चलचित्र राजनीतिको गीत जय नेपाल जय नेपाल। ब्याकग्राउन्डमा बजिरहेको छ श्रोताहरू, एकदमै जुझारु बीच छ यो नेपाली मन छुने। र श्रोताहरू, हिजो हामी स्पोर्ट्स सम्बन्धी नै कुराकानी गरिरहेका छौँ, साफ च्याम्पियनसिपको कुराकानी गरिरहेका थियौँ र त्योभन्दा अलिकति बाहिर निस्किएर म फेरि स्पोर्ट्स सम्बन्धी नै 2020 ओलम्पिक 2020 सन् 2020 ओलम्पिक कहाँ हुने भन्ने हिजो अर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा सम्पन्न 125 आइओसी इन्टरनेसनल ओलम्पिक कमिटीको 125 सेसनले घोषणा गरेको छ। सो सम्बन्धी म जानकारी गराउन चाहन्छु। 2020 ग्रीष्मकालीन ओलम्पिक जापानको टोकियोमा हुने भएको छ। हिजो अर्थात् सेप्टेम्बर 7 2013 दिन अर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा सम्पन्न आइओसीको 125 सेसनमा उक्त घोषणा गरिएको हो। 2020 ओलम्पिक उम्मेद्वार शहरहरूमा स्पेनको म्याड्रिड, टर्कीको इस्तानबुल रहेका थिए। जुलाईको 24 तारिकदेखि अगस्त 9 तारिकसम्म 2020 समर ओलम्पिक जापानको टोकियो शहरमा सञ्चालन गर्ने तय गरिएको छ। हजुर श्रोताहरू, 2020 ओलम्पिक यो जापानको टोकियो शहरमा हुने सम्बन्धी जानकारी तपाईँहरूका लागि हामीले प्रस्तुत गर्यौँ। हामी आज कार्यक्रमको पहिलो चरणमा हामीले तीज सम्बन्धी कार्यक्रम तीज विशेष मनायौँ र त्यसपछि तीजभन्दा पनि तीज त हरेक वर्ष आउँछ श्रोताहरू, हामी हरेक वर्ष तीज मनाउन पाउँछौँ तर यो नेपालको लागि एउटा सौभाग्यपूर्ण अवसर छ, नेपाली फुटबल प्रेमीहरूका लागि एउटा एकदमै सोचनीय र एकदमै भनौँ न एउटा अकल्पनीय अवस्था छ। यति बेला नेपाली फुटबल टिम अग्रस्थानमा रहेको छ साफ च्याम्पियनसिप जित्नका लागि र आज नेपालले सेमी फाइनलका लागि अफगानिस्तानसँग फाइनल प्रवेशका लागि अफगानिस्तानसँग लड्दैछ, भिड्दैछ सम्पूर्ण नेपालीहरूको आशीर्वाद सपोर्टका साथमा, पशुपतिनाथको आशीर्वाद। मैले समाचारमा सुनेको थिएँ आज नेपाली फुटबल टिम आज हुने लागेको अफगानिस्तान विरुद्धको सेमी फाइनलका लागि विजयको लागि पशुपतिमा
गएर पूजा अर्चना गरेको थियो र यस अगाडि पनि पशुपतिमा गएर पूजा गर्ने चाहिँ प्रचलन रहिआएको थियो र बेस्ट अफ लक भन्दै मोबाइलमा फोटाहरू कैद गर्नेको भिड सम्हाल्न परेरलाई हम्मे हम्मे परेको थियो भनेर समाचार बाहिर आएको छ। मन्दिर प्रवेशका लागि पशुपति क्षेत्र विकास कोषले चाँचो पाँचो मिलाएको थियो। फुलमाला प्रसाद र नरिवल्ली कोषका कर्मचारीहरूले मन्दिरमा पुगेका खेलाडीलाई मन्दिरमा तीज मनाउन गएका महिलाहरूले नेपाली टोलीलाई चाहिँ तीज नगाएर शुभकामना दिएका थिए, नेपाल नेपाल भनेर चिच्चाएका थिए। उहाँहरू च्यात आफ्नो तीजको माहौललाई बिर्सेर खेलाडीहरूलाई चाहिँ अझै हौसला प्रदान गर्नुभएको थियो र यसै क्रममा चाहिँ अर्को के समाचार आएको छ भने साप विजेताले चाहिँ अहिले जुन आजको कार्यक्रम हुँदैछ यो कार्यक्रमको चाहिँ टिकट दर पनि बढाइएको भन्ने चाहिँ समाचार आएको छ। प्रतियोगितामा नेपाल सेमी फाइनलमा प्रवेश गरेपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाले टिकट दरमा वृद्धि गरेको जनाइएको छ र साधारण प्याराफिटतर्फ ₹300 पर्ने टिकटलाई ₹500 र VIPतर्फ ₹700 पर्ने टिकटलाई ₹1000 कायम गरेको छ र यसको पनि व्यापक विरोध भइरहेको छ र आज टिकट नपाएर अहिलेको अवस्थामा चाहिँ हामीले फेसबुकमा देख्न सकिन्छ, ट्विटरमा देख्न सकिन्छ, विरोध भइरहेको छ। एन्फा अगाडि विरोध भइरहेको छ, दशरथ रङ्गशालाको अगाडिपट्टि विरोध भइरहेको छ र फेसबुक पनि अहिले यो के भन्ने भने फुटबल प्रतियोगितामय भएको छ।
श्रोताहरू, हामी आज तीज विशेष कार्यक्रम र एन्फाको यो साफ च्याम्पियनसिपको कुराकानी गर्दै थियौँ र यति बेला हामीसँग स्टुडियोको घडीमा 7:27 गइसकेको छ। हाम्रो अघिल्लो कार्यक्रम सर्बियन मोन्टेनेग्रोका साथीहरू तयार भएर बसिसक्नु भएको छ स्टुडियो बाहिर र हामी आज तपाईँहरू समक्षबाट बिदा हुन चाहन्छौँ र तपाईँहरू सबैलाई तीजको शुभकामना र नेपाली टिमलाई विजयीको शुभकामना भन्दै आजका लागि हामी कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। हस्त, अर्को आइतबार फेरि तपाईँहरू हाम्रो भेटघाट हुने नै छ। तबसम्मका लागि बिदा दिनुहोस्, नमस्कार र अहिले सुन्दै गर्नुहोस् यो 81.82 राजेश पाल राईको आवाजमा।
यो पनि हो मन पर्छ त्यो पनि मन परेको पाहुनालाई चाहियो है कफ।